नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
असार 14 को चुनाव अघि संविधान संशोधन नहुने, संशोधन बिना कुनै पनि हालतमा चुनावमा सहभागी नहुने राजपाको अडान कायमै।
छुटेका राजनीतिक दललाई दस्तखत नमूना पेश गर्न निर्वाचन आयोगद्वारा 3 दिनको समय, पहिला नै दस्तखत बुझाएकाले पनि संशोधन गर्न सक्ने।
झरी पर्न थालेसँगै सरुवा रोगको जोखिम, लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव।
गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि भारतको दार्जीलिङमा सेना परिचालन, मोर्चाले गरेको दार्जीलिङ बन्दका क्रममा आज प्रहरीसित झडप।
र रौतहटलाई हराउँदै ताप्लेजुङले जित्यो एन्फा महिला लीग फुटबलको उपाधि। च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशसँगको खेलमा न्यूजील्याण्डको सामान्य प्रदर्शन।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। असार 14 गते हुने दोस्रो चरणको स्थानीय तह चुनाव अघि संविधान संशोधन नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद बैठकमा दोस्रो चरणको चुनाव अघि संविधान संशोधन सम्भव नरहेको बताउनुभयो। प्रधानमन्त्रीको यो भनाईपछि संसदले आफ्नो कार्यसूचीबाट संविधान संशोधन प्रस्तावलाई नै हटाएको छ। संसदको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनाव लगत्तै विपक्षीसँग समेत छलफल गरेर संविधान संशोधन प्रस्ताव पारित गराउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्रीले समावेशी सिद्धान्त अनुसार मन्त्री परिषदलाई चाँडै पूर्णता दिने पनि बताउनु भएको छ। राष्ट्रिय जनता पार्टी नेपालले चुनावमा भाग लिन संशोधन विधेयक पारित हुनै पर्ने अडान राखे पनि विधेयक पारित हुन चाहिने 2/3 बहुमत जुट्न सकेको छैन। संशोधन पारित हुन 396 सांसदको समर्थन चाहिन्छ। देउवालाई प्रधानमन्त्रीमा चयन गर्ने बेलामा 2/3 भन्दा 8 कम अर्थात 388 सांसदले समर्थन गरेका थिए। एमाले चुनाव अघि संशोधन विधेयक पारित गर्न नहुने अडान राख्दै आएको छ।
राष्ट्रिय जनता पार्टीले संविधान संशोधन बिना कुनै पनि हालतमा चुनावमा सहभागी नहुने स्पष्ट पारेको छ। दोस्रो चरणमा असार 14 गते हुने चुनावमा राज्यपाललाई सहभागी गराउन भन्दै हिजो संसद बैठकले फास्ट ट्र्याकबाट स्थानीय तह निर्वाचन ऐन 2073 संशोधन गरे पनि संविधान संशोधन बिना कुनै पनि हालतमा चुनावमा सहभागी नहुने राजपाका नेता लक्ष्मण लाल कर्णले बताउनुभयो। दोस्रो चरणको चुनावका लागि असार 2 गते मनोनयन दर्ता गराउनुपर्ने भएकाले आफ्नो तयारी पनि नपुग्ने र संविधान संशोधन नै आफ्नो बटम लाइन भएको भन्दै चुनावमा सहभागी नहुने उहाँको भनाइ छ।
यस्तै सरकारले चुनावमा सहभागी गराउन स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको एक दिन नबित्दै राष्ट्रिय जनता पार्टीका नेताहरूले भने देश टुक्र्याउने अभिव्यक्ति दिएका छन्। सप्तरीको राजविराजमा आज भएको विरोध सभामा राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मधेसको माग सम्बोधन बिना असार 14 को असार 14 गते कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताउनुभयो। सरकारले जबरजस्ती गर्न खोजे देशको सीमांकन र नक्सा नै परिवर्तन गर्ने चेतावनी समेत राजपा नेता यादवले दिनुभयो। राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले निर्वाचन ऐन संशोधनले मात्र नपुग्ने भन्दै संविधान संशोधन बिना चुनावमा भाग नलिने अडान दोहोर्याउनुभयो।
चुनाव अघि संविधान संशोधन हुनुपर्छ भन्ने राष्ट्रिय जनता पार्टी नेपालको माग तत्काल पूरा नहुने भएको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्ने बेला राजपाका नेताहरूलाई यो कुरा राम्रोसँग थाहा थियो, तर उनीहरू अझै चुनावको लागि वातावरण नबनेको बताउँछन्। राजपा असार 14 गतेको चुनावमा साँच्चै सहभागी हुँदैन त? प्रकाश ढकालको सामग्री।
संविधान घोषणादेखि नै मधेस केन्द्रित दलको माग सम्बोधन गर्न सरकार र मुख्य दलले कोशिश गरिरहेका छन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसी दलसँग 3 दर्जन भन्दा धेरै पटक वार्ता गरे पनि सहमतिको वातावरण बन्न सकेन। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेसँगै 3 मुद्दे सहमति अनुसार मधेसी दलको माग सम्बोधन गर्ने प्रयास हुँदै आएको छ। दाहाल नेतृत्वको सरकारले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम लगायतका दलले उठाएका संविधान संशोधन बाहेकका अरू माग लगभग पूरा गरिसकेको छ, जसलाई सत्ता साझा दलको हैसियतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा केही दिन अघि मात्र बनेको सरकारले समेत स्वामित्व लिएको छ। र बाँकी माग पनि पूरा गर्ने प्रतिबद्धता जनाउँदै असार 14 गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुन सरकारले आग्रह गरिरहेको छ। राज्यपालले भने सरकारले अझै चुनावको उपयुक्त वातावरण नबनाएको आरोप लगाउँदै आएको छ। राज्यपालका नेताहरूले संविधान संशोधन र स्थानीय तहको संख्या थप नभएको विषयलाई देखाउँदै आन्दोलनको तयारीमा जुटिरहेका बेला आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको चुनाव लगत्तै संविधान संशोधन गराइछाड्ने प्रतिबद्धता जनाउनु भएको छ।
संविधानको संशोधन आवश्यक छ। दोस्रो चरणको स्थानीय तहको निर्वाचन भन्न अगाडि नसकिने स्थिति देखिएको छैन मैले। त्यस पछाडि यो संविधान संशोधन गरेर मधेस जनताको भावना पनि कन्द गरेर हामी अगाडि बढौँ न। मधेस केन्द्रित दलहरूलाई पनि हार्दिक अर्जो गर्न चाहन्छु भन्नेले, तर विश्वास दिलाउन चाहन्छु भोलि गरेर हामी संविधान संशोधन गरेर छोड्नेछौँ। मलाई विश्वास छ विपक्षी दलले पनि सहयोग गर्नेछ, त्यस कारण चाहिँ उहाँहरू पनि अहिले यो चुनाव निर्वाचनलाई सहयोग गर्नुहोस्, सफल पारोस् भन्ने अर्जो गर्न चाहन्छु।
अहिलेसम्म संविधान संशोधनप्रति निकै आक्रामक बनेको प्रमुख प्रतिपक्षी एमाले पनि चुनावपछि संशोधनको विषयमा छलफल गर्न सकारात्मक छ। जेठ 20 गते कांग्रेसले सभापति देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न पठाएको औपचारिक पत्र र भोलिपल्ट भएको 3 बुधे सहमति अनुसार दोस्रो चरणको चुनावपछि संविधान संशोधन गर्न राज्यपालले स्वीकृति जनाइसकेको छ। तर उसले पछिल्ला दिनमा संविधान संशोधन नभएकाले चुनावको वातावरण नबनेको भन्नु बुझिन सक्नु छ। राज्यपालले उठाएको अर्को विषय स्थानीय तहको संख्या थप्ने काम पनि अब सम्भव देखिँदैन। सरकारले तराईका 11 जिल्लामा 22 स्थानीय तह थप्ने गरी गरेको निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। यो बाहेक अरू माग पूरा गर्न आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि दोहोर्याउनु भएको छ। राज्यपाललाई चुनावमा सहभागी गराउनकै लागि सरकारले वैशाख 31 गते एकै चरणमा तोकिएको चुनाव 4 प्रदेशमा जेठ 31 सार्यो। फेरि उसकै आग्रहमा असार 14 गतेसम्म पुर्याइएको छ। राज्यपाललाई चुनावमा जसरी पनि सहभागी गराउन संसदले स्थानीय तहको चुनाव सम्बन्धी ऐन 2073 फास्ट ट्र्याकबाट संशोधन गरिसकेको छ। आफूलाई प्रधानमन्त्री बनाउनका लागि देउवाले राज्यपाललाई पठाएको पत्रमा चुनावपछि संविधान संशोधन गर्ने भनेर प्रष्ट रूपमा उल्लेख छ। प्रधानमन्त्रीमा देउवाललाई समर्थन गर्ने बेला राज्यपालका नेताहरूले यो पत्र राम्रैसँग पढेका हुन्। यसबाट थाहा हुन्छ संविधान संशोधनको माग चुनावपछि मात्र पूरा हुन्छ भन्ने कुरा राज्यपालका नेताहरूलाई पनि राम्रोसँग थाहा छ। चुनावको विषयमा अहिले खुल्न नचाहे पनि भित्रभित्रै राज्यपालका नेताहरू असार 14 गतेको चुनावको तयारीमा छन् भन्ने बुझ्न सकिन्छ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावको सन्दर्भमा दस्तखत नमूना पेश गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमूना पेश गर्न 3 दिनको समय दिएको छ। आयोगले स्थानीय तह चुनावको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खड़ा हुने उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएका सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमूनासहितको विवरण बुझाउन समय सीमा तोकेको हो। उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखत जाँचको नमूना यही जेठ 29 गतेसम्ममा पेश गर्न सक्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। आयोगको आजको बैठकले यसअघि दस्तखत पेश गरेका राजनीतिक दलले दस्तखत नमूना परिवर्तन गर्न चाहेमा पनि तीन दिनभित्र परिवर्तन गर्न चाहेको दस्तखतको नमूना आयोग समक्ष पेश गर्न सक्ने व्यवस्था मिलाइएको शर्माले बताउनुभयो।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र पूर्व मन्त्री सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज एकता भएको छ। रिपोर्टर्स क्लबमा कार्यक्रम गरेर दुई पार्टीबीच एकता भएको औपचारिक घोषणा गरिएको हो। पार्टी एकता कार्यक्रममा सभापति समेत रहेका फोरमका अध्यक्ष उपेन्द्र यादवले दुई पार्टीबीच एकता हुँदा नागरिकमा पनि उत्साह पैदा भएको बताउनुभयो।
भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मामाथि थप छ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसअघि गएको आइतबार विशेष अदालत काठमाडौँले शर्मालाई आजसम्म थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको थियो। शर्मामाथिको अनुसन्धान नसकिएको भन्दै अख्तियारले एक महिना थुनामा राख्न माग गर्दै विशेष अदालतमा आज शर्मालाई पेश गरेको थियो, तर अदालतले थप छ दिन मात्रै थुनामा राख्न अनुमति दिएको हो। कर फर्चेट आयोग मार्फत कर छूट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गएको 19 गते अख्तियारको टोलीले पक्राउ गरेको थियो।
जिल्ला समन्वय समिति बाह्रका लेखा अधिकृत उमेश घिमिरेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटमा रहँदा उनले आर्थिक अनियमितता गरेको आरोपमा छानबिन गर्न पक्राउ गरिएको अख्तियारले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415 मा।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले असार 14 गतेको चुनाव अघि संविधान संशोधन नहुने, संशोधन बिना कुनै पनि हालतमा चुनावमा सहभागी नहुने राजपाको अडान कायम, छुटेका राजनैतिक दललाई दस्तखत नमूना पेश गर्न निर्वाचन आयोगद्वारा 3 दिनको समय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग मानव विकास सूचकांकमा पछि परेका 24 जिल्लाले सहलगानी खानेपानी आयोजना सञ्चालन गर्दा अरू जिल्लाको तुलनामा कम लगानी गर्दा पुग्ने भएको छ। अर्थात कुनै पनि खानेपानी आयोजना सञ्चालनका लागि यसअघि 10,000 रूपियाँ लगानी गर्नुपर्ने ठाउँमा अब 3,000 रूपियाँ लगानी गर्दा हुने भएको छ। सरकारले सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका 2072 संशोधन गर्दै उपभोक्ताले बिहोर्नुपर्ने रकमको दायित्व घटाएपछि मानव विकास सूचकांक कम भएका जिल्लाले यस्तो सुविधा पाउने भएका हुन्। यसअघि सहलगानी खानेपानी आयोजना सञ्चालन गर्दा 30% उपभोक्ताले बेहोर्नुपर्ने र 70% सरकारी अनुदान दिने व्यवस्था थियो। निर्देशिका संशोधनपछि बाजुरा, बझाङ, कालीकोट, हुम्ला, अछाम, रौतहट, महोत्तरी, जाजरकोट, रोल्पा, मुगु, डोल्पा, सर्लाही, डोटी, सिराहा, जुम्ला र प्युठान, बैतडी, दैलेख, धनुषा, रूकुम, कपिलवस्तु, दार्चुला, सप्तरी र सिन्धुलीले 22% श्रम र 3% मात्र नगद बिहोर्दा हुने भएको छ। यसै सन्दर्भमा खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्यायलाई साथी पीटी लोपचन्दले निर्देशिका जारी भएको वर्ष दिनमै किन संशोधन आवश्यक भयो भनेर सोध्नु भएको छ।
पहिला साविकमा के थियो भने अब सबै देशभरिको सबै जिल्लालाई एउटै नीति थियो, एउटै योगदान गर्ने एउटै किसिमको नीति थियो। 30% जनताले लगानी गरेपछि 70% सरकारले थपिदिने र यो स्थितिमा हामीले 2-3 वर्षको के अनुभव पायो भने अलिक विकट जिल्लाहरूबाट प्रस्ताव आउन अलिक कमी भयो र त्यहाँ जुन लगानी गर्नुपर्ने नगद लगानी गर्नुपर्ने 10% जो 30% मध्ये 10% लगानी नगदै गर्नुपर्ने थियो त्यो चाहिँ नगर्न सकेको जस्तो बुझेको हुनाले हामीले त्यो नगद योगदान गर्नुपर्ने उपभोक्ताहरूले अब 10% झारेर 3% ती 24 जिल्ला जसको चाहिँ मानव विकास सूचकाङ्क एकदम सबभन्दा तल्लोमा छ ती जिल्लाहरूलाई अब 10% क्यास होइन कि 3% मात्रै नगद जम्मा गरे भने सरकारले 75% लगानी गर्छ र बाँकी 22% योगदान श्रमदानको रूपमा उपभोक्ताले गर्नुपर्ने गरी अहिलेको खास नीति जुन हाम्रो निर्देशिका संशोधन हो यही नै हो।
के उनीहरूले लगानी गर्नुपर्ने नगद लगानी गर्न नसकेकै भएकाले नआएको रहेछ ती प्रस्ताव?
एउटा कारण थियो जस्तो भनौँ न, अब 10 करोडको योजना छ भने अब उहाँहरूले 10 भने 1 करोड रुपियाँ लगानी गर्नु पर्यो गाउँमा, होइन 1 करोड रुपियाँ लगानी गर्ने पैसा सबैले उठाएर भन्ने कुरा ज्यादै नै गाह्रो कुरा हो। नगद श्रमदान चाहिँ नि जनता गर्न सक्छन् गरिरहेका छन् भन्ने हामीलाई लाग्यो र त्यसलाई अब हामी 1 करोड होइन कि अब चाहिँ 30 लाख मात्र तपाईँहरूले जम्मा गर्नुहुन्छ भने पनि योजनालाई जान सक्नुहुन्छ भनेर संशोधन गरेको।
श्रमदानको हिस्सा पनि घटाउनु भएको छ, जति उनीहरूले श्रमदान गर्नुपर्ने हो त्यसबाट 5% घटाएर 25%मा झार्नु भएको छ। यसबाट चाहिँ कस्तो अपेक्षा गर्न सकिन्छ, अब त्यस भएका नागरिकको खानेपानीमा कस्तो पहुँच विस्तार होला?
अलिकति अब एउटा कार्यक्रम हामी हाम्रो मन्त्रालय अन्तर्गत थुप्रै कार्यक्रम 20-30 कार्यक्रम मध्ये यो सहलगानी भन्ने एउटा कार्यक्रम जो चाहिँ नि उपभोक्ता र सरकारको बीचमा लगानीमा साझेदारी गर्ने भन्ने हो। अहिलेसम्म के थियो भने 30% जनताले उपभोक्ताबाट जुन जम्मा गर्नुपर्ने योगदान गर्नुपर्ने त्यसमा 10% नगदको कारणले नै उहाँहरूलाई समस्या परेको हो। श्रमदान चाहिँ नि उहाँहरू बढी पनि गर्न सक्नुहुन्छ तर नगद उठाउन गाह्रो भएको कारणले हामीले नगद घटाइदिएको हो। र अर्को कुरा विकट जिल्लाहरूलाई 30% जम्मा गर्नु उनीहरूले योगदान गर्नुपर्ने भन्नेमा अब घटेर 25% गएको छ तर श्रमदान चाहिँ नि छ 3% नगद र 22% श्रमदान गर्नुपर्छ जबकि अन्य जिल्लाहरूमा 10% नगद र 20% श्रमदान गरे पनि पुग्छ तर 10% नगदले चाहिँ खास समस्या आएको हुनाले नगद घटाउने नै हामीले अहिले खास रूपमा ठोस रूपमा हाम्रो उद्देश्य चाहिँ नगद घटाइदिउँ श्रमदान अलिकति बढाउँ र यस्तोमा गाउँका विकटका जनताहरूले पनि क्यासको अभावमा नगदको अभावमा अनि खानेपानीबाट वञ्चित हुन नपरोस् यो कार्यक्रमबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यको साथ गरिएको।
उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय। अब फेरि खबरकै सिलसिला, झरी पर्न थालेसँगै सरुवा रोगको जोखिम बढेको छ। केही दिन यता स्क्रब टाइफस, डेंगू र हैजा लागेका बिरामी भेटिन थालेका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो। डाक्टर पुनका अनुसार परीक्षणका क्रममा 5 जनालाई डेंगू रोग लागेको पुष्टि भएको छ। काठमाडौँको टेकु अस्पतालमा उपचारका लागि पुग्ने 2 जना र अरू अस्पतालले परीक्षणका लागि रगतको नमूना पठाएका 3 जनामा डेंगूको संक्रमण भएको पाइएको हो। यस्तै 12 गढीमाईका 1 जना बिरामीलाई स्कप टाइफस भएको पुष्टि भएको पनि डाक्टर पुनले जानकारी दिनुभयो। यस्तै काठमाडौँमा हैजाका बिरामी पनि भेटिएका छन्। मनसून शुरू नहुँदै सरुवा रोगका बिरामी भेटिएकाले जोखिम बढेको उहाँले बताउनुभयो। विशेष गरी लामखुट्टेको टोकाइका कारण लाग्ने डेंगू फैलने क्रममा छ। पछिल्लो केही दिन डेंगू रोगको लक्षण देखिएका बिरामी अस्पतालमा पुग्ने गरिरहेका छन्। सफा पानीमा फूल पार्ने तथा दिउँसो टोक्ने लामखुट्टेका कारण डेंगू लाग्छ भने किर्ना उपियाँ र मुसाको टोकाइबाट स्कब टाइफस रोग लाग्छ। यस्तै दूषित पानी पिउँदा हैजा लाग्ने डाक्टरहरूले बताएका छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र प्रमुख बीच विवाद हुँदा जिल्ला अस्पताल रूकुम अस्तव्यस्त बनेको छ। सरकारले निशुल्क रूपमा उपलब्ध गराउने सिटामोल लगायत अत्यावश्यक औषधिको पनि अभाव भए पनि विवादका कारण खरिद र ढुवानी प्रक्रिया हुन सकेको छैन। अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जीसी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव आचार्यले अस्पतालका लागि आएको रकम आफू खुशी लिन खोजेपछि विवाद भएको अस्पताल स्रोतले जनाएको छ।
डोटीमा ठेउला रोगको संक्रमणले विद्यार्थी प्रभावित भएका छन्। ठेउलाका कारण धेरै विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको अमरज्योति बोर्डिङ स्कूलका शिक्षक सुरेश अवस्थीले बताउनुभयो। सरसफाईको कमी र भाइरलका कारण ठेउला आउने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर जेबी गुप्ताले बताउनुभयो। यो सरुवा रोग भएकाले बिरामीले दिनहुँ सरसफाईमा ध्यान दिनुपर्ने, झोलिलो खानेकुरा खाने, प्रशस्त पानी पिउने गर्नाले ठेउला 5-7 दिनमा निको हुने पनि उहाँले बताउनुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-59-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्भ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रति विद्यार्थी अनुदान रकम कटौती हुँदा जाजरकोटका झण्डै 25,000 विद्यार्थीको पठन पाठन प्रभावित भएको छ। विद्यालयले अनुदान नआउँदा, आर्थिक स्रोत नभएको भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढ़ाई प्रभावित भएको हो।
मेरो पनि भन्नु छ।
संसदको विकास समितिले ट्राफिकले पाउने जरिवानाको भत्ता हटाएर प्रोत्साहन भत्ता दिने व्यवस्था गर्न निर्देशन दिएको खबर उज्यालो अनलाइनमा पढेर रामकृष्ण अधिकारी फेसबुकमा लेख्नुहुन्छ। कुरा सही हो। अहिले ट्राफिक प्रहरीलाई जरिवाना रकमको प्रतिशतको लोभमा बढी जरिवाना गर्यो भन्ने आरोप लागिरहेको छ।
समितिले भौतिक पूर्वाधार पनि 15 दिनभित्रमा बनाइसक्न भनेकोमा दिल्लीराज पन्त फेसबुकमा लेख्नुहुन्छ, 20 वर्षसम्म नभएको काम 15 दिनभित्र हुने भयो, विकास हुन त चुनाव पो आउनुपर्ने रहेछ।
यही विषयमा नुमा भट्टराईले ट्वीट गर्नुभएको छ, नियम त अति नै राम्रो हो, यो नियम पालना गर्नुपर्छ, तर आवश्यक पूर्वाधार पनि चाहियो नि त, नत्र बोल्ने र आलोचना गर्नेहरूले ठाउँ पाइरहन्छन्।
अनमोल आभास नाम राखेका साथी जेब्रा क्रस सम्बन्धी नियम कड़ा पारेको ट्राफिक प्रहरीलाई फेसबुकमा भन्नुहुन्छ, विद्यार्थीको परीक्षा लिनु अघि पाठहरू पढाइसक्नुपर्छ भने जेब्रा क्रसबाट मात्रै बाटो काट भन्नुभन्दा अघि पूर्वाधार पनि तयार पार्नुपर्छ नि होइन, अनि जेब्रा क्रसमा बाटो काट्नेलाई प्राथमिकता नदिने चालकका बारेमा पनि ख्याल गर्नु पर्यो।
भरतपुरको मतपत्र मुसाबाट जोगाउन ढाडे बिरालो प्रयोग गरिएको खबर उज्यालो अनलाइनमा पढेर बसन्ता बराल फेसबुकमा टिप्पणी गर्नुहुन्छ, नाटक, मतपेटिकामा सिलबन्दी गर्ने हो भने मुसा कसरी छिर्छ, अब फेरि बिरालोले खाएछ भनेर विवाद पो गर्ने हुन् कि।
अनि राम आचार्यले फेसबुकमा लेख्नु भएको छ, वडा नम्बर 20 को चाहिँ किन नगनेको त, फेरि चुनाव हुने 19 नम्बर वडाको छाडेर 20 नम्बरको गने भइगयो नि, अनि किन सुरक्षाको चिन्ता गरिरहनु पर्यो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब एउटा विदेशको खबर, भारतको दार्जीलिङमा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले आन्दोलन थालेपछि सेना परिचालन गरिएको छ। मोर्चाले आज दार्जीलिङ बन्दको घोषणा गरेको थियो भने प्रदर्शनका क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडप समेत भएको छ। प्रदर्शनकारीले प्रहरीका केही गाड़ीमा तोडफोड समेत गरेका छन्। आर्मीका 6 टुकडी परिचालन गरिएको छ, जसमध्ये 3 टुकडी दार्जीलिङमा, 2 कालिम्पोङमा र 1 कर्साङमा परिचालन गरिएको हो। पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले कक्षा 10 अनिवार्य रूपमा बंगाली भाषा पढ्नुपर्ने नियम ल्याएपछि त्यसको विरोधमा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले प्रदर्शन थालेका हुन्। मुख्यमन्त्री बेनर्जीले आन्दोलन गरेर नागरिकलाई दुःख दिने काम तत्काल बन्द गर्न भन्दै आन्दोलन नरोके कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिएको भारतीय संचार माध्यमले जनाएका छन्। गोर्खा जनमुक्ति मोर्चाले बेनर्जीको नयाँ निर्णय फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलन नरोक्ने बताएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। एन्फा महिला लीग च्याम्पियनशीप फुटबलको उपाधि ताप्लेजुङले जितेको छ। आज भएको फाइनल खेलमा रौतहटलाई 2-0 हराउँदै ताप्लेजुङले उपाधि जितेको हो। ताप्लेजुङलाई जिताउन भुजंगा राईले दुवै गोल गरिन्। विजेता ताप्लेजुङले 3 रूपियाँ र उपविजेता रौतहटले 1.5 रूपियाँमा चित्त बुझाएको छ।
संकटा क्लब र नेपाल पुलिस क्लब 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। क्वार्टर फाइनलमा आज जाउला खेल युथ क्लबलाई 4-1 हराउँदै संकटाले अन्तिम 4 स्थान पक्का गरेको छ। संकटाका लागि देवराज तामाङले ह्याट्रिक गरे भने लक्ष्मण गुरूङले 1 गोल गरे। जाउलाखेलका लागि सुशान्त चौधरीले 1 गोल फर्काए। यस्तै पुलिसले हिमालयन शेर्पा क्लबलाई 3-2 हराउँदै सेमी फाइनलमा स्थान सुरक्षित गरेको हो। पुलिसका लागि अभिषेक रिजालले 2 गोल गरे भने राजीव लोपचन्दले 1 गोल गरे। हिमालयन शेर्पाका लागि अविनाश तामाङ र दिवस बोहराले गोल गरेका थिए।
न्यू डायमण्ड एकाडेमीलाई हराउँदै एपीएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आज भएको फाइनलमा ईपीएफले न्यू डायमण्डलाई 3-2 प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जितेको हो। विजेता ईपीएफले 1,50,000 रूपियाँ पाएको छ भने उपविजेता न्यू डायमण्डले 1,00,000 रूपियाँ पायो। यस्तै विभागीय टोली नेपाल पुलिसलाई हराउँदै तेस्रो भएको पश्चिमाञ्चलले 50,000 रूपियाँ पाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाड़ी हुँदै ईपीएफकी सरस्वती चौधरीले 15,000 रूपियाँ पाएकी छिन्।
च्याम्पियन्स ट्रफी क्रिकेटमा न्यूजील्याण्डसँगको खेल जित्न बंगलादेशले 266 रनको लक्ष्य पाएको छ। इंग्ल्याण्डको कार्डिफमा लक्ष्य पछ्याउने क्रममा बंगलादेशले केही बेरमा ब्याटिङ थाल्दैछ। टस जितेर पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले 8 गुमाउँदै 265 रन बनाएको हो। न्यूजील्याण्डका रोज टेलरले 63 तथा केन विलियम्सले 57 रन बनाए। यसैका दुई खेलबाट 1-1 अंक मात्र जोड्न सकेका यी दुवै टीमका लागि आजको खेल निकै महत्वपूर्ण छ। यो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। वर्षाले खेल पूरा नभए अंक बाँड्नु परेमा दुवै टीम बाहिरिनेछन्। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
र मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई 1-0 हराएको छ। अस्ट्रेलियाको मेलबर्नमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको हो। अर्जेन्टिनाका लागि ग्याब्रियल मेरकाडोले गोल गरे। चिर प्रतिद्वन्दी अर्जेन्टिनासँगको खेलमा पहिलो हाफको अन्तिम मिनटमा गोल खाँदै पछि परेको ब्राजिलले गोल फर्काउने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। अर्जेन्टिनी प्रशिक्षक जोर्गे साम्पोलीका लागि आज पहिलो खेल थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
असार 14 को चुनाव अघि संविधान संशोधन नहुने, संशोधन बिना कुनै पनि हालतमा चुनावमा सहभागी नहुने राजपाको अडान कायमै।
छुटेका राजनीतिक दललाई दस्तखत नमूना पेश गर्न निर्वाचन आयोगद्वारा 3 दिनको समय, पहिला नै दस्तखत बुझाएकाले पनि संशोधन गर्न सक्ने।
झरी पर्न थालेसँगै सरुवा रोगको जोखिम, लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव।
गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि भारतको दार्जीलिङमा सेना परिचालन, मोर्चाले गरेको दार्जीलिङ बन्दका क्रममा प्रहरीसित झडप।
र रौतहटलाई हराउँदै ताप्लेजुङले जित्यो एन्फा महिला लीग फुटबलको उपाधि। च्याम्पियन्स ट्रफी क्रिकेटमा न्यूजील्याण्डद्वारा बंगलादेश सामु जितका लागि 266 रनको लक्ष्य प्रस्तुत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।